نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم مختصر صحیح بخاری میں ہم نیا باب شروع کریں گے کتاب الصلاتی فی مسجد مکہ والمدینہ مکہ اور مدینہ کی مساجد میں نماز پڑھنا پیج نمبر ہے 409 ہم اس میں دیکھیں گے کہ کس مسجد میں کیا اجر ہے اور اس کے کیا احکامات ہیں فصل الصلاتی فی مسجد مکہ والمدینہ تا عن ابی حریرہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال لا تشد الرحال الا الى ثلاثه مساجد کون کون سی المسجد الحرام و مسجد الرسول صلی اللہ علیہ وسلم و مسجد الاقصى حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے بیان کرتے ہیں کہ آپ نے فرمایا تین مسجدوں کے علاوہ کسی اور مسجد کی طرف سفر نہ کیا جائے مسجد حرام مسجد نبوی اور مسجد اقصى اچھا یہ کس وجہ سے قرب لینے کے لیے عبادت سمجھ کر یعنی آپ صرف ان تین مسجدوں کو ثواب کی نیت سے وزٹ کر سکتے ہیں اس کے علاوہ آپ اگر کہیں جاتے ہیں تو وہ آپ کا ایک دنیا داری کا کام ہوگا آپ ملیشیا گئے کسی نے کہا یہاں دنیا کی سب سے بڑی مسجد ہے آپ چلے گئے آپ کی خوشی ہے آپ ترکی چلے گئے انہوں نے کہا بلو ماس دیکھنی ہے دیکھ لیجئے لیکن ثواب نہیں ہوگا اور خاص طور پہ پھر اگر بزرگوں کے مزارات پر اس نیت سے جانا کہ وہ خوش ہوں گے ہماری مدد کریں گے وسیلہ ان کو بنانا اس طرح کا حدیث میں بالکل جائز نہیں ہے لیکن ذہن میں یہ بھی رکھیے گا کہ مدینہ جائیں گے تو نبی صلی اللہ علیہ وسلم کا روزہ نہیں بلکہ مسجد نبوی میں نماز پڑھنے کی نیت ہوگی اسی طرح مکہ میں جاتے ہیں تو ہم حرم میں نماز پڑھنے کی نیت رکھیں گے پھر اسی طرح اللہ آپ کو لے جاتا ہے اگر مسجد اقصیٰ دکھانے تو وہاں بھی مسجد اقصیٰ نیت میں رکھیں گے ملک شام یا ارد گرد کی چیزوں سے پہلے وعنہ رضی اللہ عنہ ان نبی صلی اللہ علیہ وسلم قال صلاۃ فی مسجد ہذا خیر من الف صلاۃ فی ما سواہ الا المسجد الحرام حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میری اس مسجد میں ایک نماز مسجد حرام کے سوا دیگر مساجد کی ہزار نمازوں سے بہتر ہے آپ نوٹ کیا آپ نے نبی صلی اللہ علیہ وسلم کی مسجد یعنی مسجد نبوی میں نماز پڑھنا دوسری مسجدوں میں پڑھنے سے 1000 گنا زیادہ اہم ہے ٹھیک ہے جائے گا مسجد میں نماز پڑھنے کی نیت سے لیکن وہاں جا کر ظاہر ہے کہ اللہ کے نبی کے روزے پہ یا ابو بکر اور عمر کے روزے پہ جا کر یعنی وہاں جاتا ہے حاضر ہوتا ہے تو وہ ایک الگ بات ہو جائے گی ٹھیک ہے تو بعض جگہ ہمارے کلچر میں 50,000 نمازوں کی جو بات ہے نا مجھے تو اس میں یہی بات سمجھ آتی ہے کہ جو لوگ بہت بھی احتیاط کرتے ہیں وہ کہتے ہیں اچھا اگر اللہ کی مسجد میں 1,00,000 ہے تو پھر نبی کی 50,000 تو ہونی چاہیے وہ برابری نہ بھی کریں تو آدھے پہ لے آتے ہیں حالانکہ اور کچھ روایتیں بھی ہیں تو وہ ضعیف ہیں جس پہ زیادہ اتفاق ہے وہ 1,000 اور 1,000 تھوڑی ہوتی ہے آپ سوچے ذرا ہاں 2 نفل پڑھیں یا آپ 500 نفل پڑھیں فرق ہے نا تو لہٰذا وہ بھی بہت ہے یہ مراد ہے باپ مسجد قبا قبا کی مسجد کا کیا بیان ہے عن ابن عمر رضی اللہ عنہما کان لا یصلی فی الدحا الا فی یومین یومی یقدم بمکہ فانہ کان یقدمہا دہن فیطوف ثم یصلی رکعتین خلف المقام و یوم یاتی مسجد قباء فانہ کان یاتیہ کل سبت فاذا دخل المسجد کریہ ان یخرج منہ حتی یصلی فیہ قال وکان یحدث ان رسول اللہ صلی اللہ علیہ وسلم کان یزورہ راکبا و ماشیا وکان یقول له انما اصنع کما رأیت اصحابی یصنعون ولم نو احدا ان صلى في اي ساعه شاء من ليل او نهار غير الا تتحرى طلوع الشمس ولا غروبها طویل روایت ہے ابن عمر رضی اللہ عنہ سے کہ وہ نماز چاش 2 دنوں کے علاوہ کسی اور دن میں نہ پڑھتے ایک جب مکہ مکرمہ آتے تو ضرور پڑھتے کیونکہ وہ مکہ میں چاشت ہی کے وقت آتے تھے طواف کرتے پھر مقام ابراہیم کے پیچھے 2 رکعت نماز پڑھتے اور دوسرے جس دن قبا جاتے اس دن بھی نماز چاشت پڑھتے تھے وہ ہر ہفتے مسجد قبا جاتے جب مسجد میں داخل ہوتے تو نماز پڑھے بغیر وہاں سے نکلنے کو برا خیال کرتے ان کا بیان ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم مسجد قبا کی زیارت کے لیے کبھی سوار اور کبھی پیدل جایا کرتے تھے اور یہ بھی کہا کرتے تھے کہ میں اس طرح کرتا ہوں جیسا کہ میں نے اپنے دوستوں کو کرتے دیکھا ہے اور میں کسی کو منع نہیں کرتا کہ دن یا رات میں جب چاہے نماز پڑھے، ہاں قصدن یعنی ارادتن سورج نکلنے یا غروب ہوتے وقت نماز نہ پڑھے۔ کیا پتہ چلا کہ بعض اعمال خیر کی ادائیگی کے لیے کسی دن کو متعین کرنا اور پھر اس پر ہمیشگی کرنا جائز ہے۔ اب یہ ان کا عمل ہے، یعنی اسے یہ نہیں مراد کہ صرف دو دن ہی چار پڑھنی چاہیے، ابن عمر نے اپنے لیے رکھا ہوا ہے۔ آپ سوچ سکتے ہیں کہ آپ تہجد نہیں پڑھتے تو آپ کہتے ہیں اچھا چلو اب ہفتے میں ایک دن پڑھوں گی، مثال ہے ویکینڈ پہ پڑھ لوں گی، چلے جمعہ رات کو پڑھ لوں گی، جمعہ کو کوئی بھی دن بغیر اس کے سوچے، ہاں صرف جمعہ کا دن نہ رکھے، اس سوچتے کہ چلے جمعہ کا دن برکت والا ہے تو کر سکتے ہیں، کوئی حرج کی بات نہیں ہے۔ پھر فضل ما بین القبر والمنبری، مسجد نبوی میں قبر اور منبر کے درمیان مقام کی فضیلت، کیا کہتے ہیں اس کو؟ ریاض الجنہ۔ عن ابی ہریرہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال ما بین قبری و منبری روضۃ من ریاض الجنہ و منبری علی حوضی۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا، ابو ہریرہ کی روایت ہے کہ آپ نے فرمایا میرے گھر اور منبر کے درمیانی جگہ جنت کے باغوں میں سے ایک باغ ہے، اور میرا منبر قیامت کے دن میرے حوض پر ہوگا۔ پوری زمین پر یہ فضیلت کسی اور خطے کو حاصل نہیں ہے، حقیقت میں یہ حصہ جنت کا حصہ ہے اور عالم آخرت میں اسے جنت کا حصہ بنایا جائے گا۔ کیسے ہوگا بلّہ کو پتا، مجھے آپ کو کیا لگے کہ اس جگہ پہ کیا ہونا ہے؟ چونکہ آپ اپنے گھر میں ادھر ہی مدفون ہیں، اس لیے امام بخاری نے اس حدیث پر قبر اور منبر کے درمیانی حصے کی فضیلت کا باب بیان کیا ہے، تو کیا پتہ چلتا ہے کہ وہاں جا کر فیلنگ بھی آتی ہے۔ آپ کہتے ہیں سبز رنگ کے کارپیٹ ہیں باقی جگہ ریڈ ہے، تو ادھر جس نے نماز پڑھ لی وہ اس وقت جنت میں۔ تو میں تو جب اس دفعہ گئی لاسٹ ٹائم جب بھی، تو میں نے یہی کہا کہ اللہ اگر آج ادھر ہوں تو پھر جنت میں بھی لے جانا، آج بھی تو ہی لایا اور جتنی اس نے آسانی کی تھی بندہ سوچ نہیں سکتا، تو بالکل ایسے ہی لگتا ہے کہ واقعی جنت میں بھی لے جائے گا اور اللہ لے جائے۔ اب اگلا باب بھی شروع کرتے ہیں، کتاب العملی فی الصلاتی، نماز میں کوئی کام کرنے کا بیان۔ یعنی آپ کیا نماز کے دوران کوئی کام کرتے ہیں؟ قرآن پڑھنے کے دوران تو بہت سارے کر لیتے ہیں، کلاس کے دوران تو ہم کرتے ہی کام ہیں اکثر، تو کیا نماز کے دوران بھی کچھ کام کر سکتے ہیں؟ تو آئیے دیکھتے ہیں۔ پہلا باب کے ما ینہا من الکلام فی الصلاتی، نماز میں کلام کا ممنوع ہونا۔ عن ابن مسعود رضی اللہ عنہ قال کنا نسلم علی النبی صلی اللہ علیہ وسلم وهو في الصلاة فيرد علينا فلما رجعنا من عند النجاشي سلمنا عليه فلم يرد علينا وقال ان في صلاتي شغلا۔ حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے روایت ہے، انہوں نے فرمایا کہ ہم رسول اللہ صلی اللہ علیہ وسلم کو سلام کیا کرتے تھے حالانکہ آپ نماز میں ہوتے اور آپ ہمیں جواب بھی دیا کرتے تھے، لیکن نجاشی کے پاس سے لوٹ کر آنے کے بعد ہم نے آپ کو نماز میں سلام کیا تو آپ نے جواب نہ دیا، اور فراغت کے بعد فرمایا کہ نماز میں مصروفیت ہوا کرتی ہے۔ پہلے اجازت تھی کلام کی، بعد میں ختم ہو گئی، تو صحابہ پریشان ہوئے کہ اللہ کے نبی شاید ہم سے ناراض ہیں، تو آپ نے کہا کہ اب اس کی اجازت نہیں رہی، کیونکہ نماز میں تو اللہ سے بات کرتا ہے نا، سب مناجات ہیں اور اللہ کی یاد میں بندہ ڈوبا ہوتا ہے، تو اتنی زیادہ ڈوب کے نماز پڑھنی چاہیے کہ دوسروں کو سلام کرنے کا موقع ہی نہ ملے، ٹھیک ہے؟ تو نماز میں سلام یا کوئی بات یا کلام نہیں کیا جا سکتا، ٹھیک ہے؟ وفی روایت عن زید بن ارقم رضی اللہ عنہ قال کان احدنا یکلم صاحبہ فی الصلاۃ حتی نزلت حافظ علی الصلوات، آخر تک فامرنا بالسکوت۔ اب یہاں دیکھیے پہلے کا عمل ہے کہ جب شروع کا حکم تھا تو کیا تھا، زید بن ارقم سے ایک روایت ہے کہ فرمایا ہم نماز میں ایک دوسرے سے گفتگو کیا کرتے تھے حتیٰ کہ یہ آیت نازل ہوئی کہ نمازوں کی حفاظت کرو اور خاص طور پر درمیانی نماز کی، اور اللہ کے سامنے ادب سے کھڑے ہو جاؤ، پھر ہمیں نماز میں خاموش رہنے کا حکم دیا گیا۔ تو کیا پتہ چلا نماز میں کسی قسم کی بات نہیں کی جا سکتی، نماز ٹوٹ جاتی ہے۔ پھر نماز میں کیا ایک اور کام کیا جائے، کھلی جگہوں پہ نماز ہوتی تھی، مدینہ کی مسجد ویسے ہی خالی تھی، کنکریاں تھی باہر، اب کوئی نماز میں کنکریوں سے کھیلنے لگ جائے یا چب رہی ہے ہٹائے تو کیا حکم ہے؟ مسخ الحسی فی الصلاتی، نماز میں کنکریاں ہٹانا۔ عن معیقیب رضی اللہ عنہ ان نبی صلی اللہ علیہ وسلم قال فی الرجل یسوّد ترابا حیث یسجد قال ان کنت فاعلا فواحدۃ۔ حضرت معیقیب رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ نے اس شخص سے جو سجدے کی جگہ مٹی ہموار کر رہا تھا یہ فرمایا کہ اگر تم یہ کرنا ہی چاہتے ہو تو ایک دفعہ سے زیادہ نہ کرو، लगा कि कंकरी चुभ रही है तो हल्के से आसे कर लो। अब ये ना हो कि बस इसी काम में मशगूल हो जाओ और नमाज की तरफ तवज्जो ना हो जाए, क्योंकि ऐसा करना तवज्जो को हटाता है और इंसान अल्लाह की रहमत से फिर दूर हो जाता है। फिर अगला हुक्म क्या है, इन फलतत दाबत फिस सलाती, अगर किसी का बहालत नमाज जानवर भाग जाए तो क्या करे। अनबी बरजत अल असलमी रदी अल्लाहु अन्हो सल्ला यौमन फी गजवती वली जामु दाबती भी यदी ही फजालत दाबतु तुनाजियुहु वजाला यत्तबियुहा फकील लहु फी जालिक फकाल इन्नी गजवतु मा रसूलिल्लाही सल्लल्लाहु अलैहि वसल्लम सित्त गजवातिन व सब गजवातिन व समान व शहिदतु तैसीरहु व इन्नी अहब्बु इलैया मिन अन अदा इन अदाहा तर्जु इला मा उल्ली फीहा फयशुक्कु अलैया। हजरत अबू बरजा असलमी रदी अल्लाह अन्हो से रिवायत है कि उन्होंने किसी जंग में सवारी की लगाम हाथ में लेकर नमाज पढ़ी, सवारी शोखी करने लगी तो आप इसके पीछे हो लिए। जब इनसे इसके मुतल्लिक पूछा गया तो कहने लगे कि मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हमरा 6, 7 या 8 बार जिहाद में रहा हूँ और मैंने आपकी आसान रवि और सहूलत पसंदी देखी है, इसलिए मुझे ये पसंद है कि मैं अपनी सवारी के हमरा रहूँ इस बात से ज़्यादा कि मैं इसे छोड़ देता और वो अपने अस्तबल में चली जाती फिर मुझे तकलीफ़ होती। इसमें 2-3 बातें, क्योंकि ऐसे लग रहा है ना कि सहाबी अपनी तारीफ कर रहे हैं कि मैं अल्लाह के नबी के साथ रहा हूँ, तो अबू बरजा के इस अमल से पता चलता है कि ज़रूरत के तहत इंसान अपनी तारीफ़ कर सकता है, शर्त यह कि फ़ख्र ना हो। दूसरी बात, इस हदीस में तो जानवर की बात है ना, अब बच्चा माँ के पास है, माँ उसको रखती है, खेलता है, नमाज के दौरान माँ को महसूस होता है कि बच्चा किसी नुकसानदेह चीज़ को थामने लगा है या इधर ना हो ना गिरे ना, तो बग़ैर कलाम किए किबला रुख रहे हुए वहाँ से हटकर उसको पकड़ा जा सकता है। कोई भी ऐसा काम जो करने की मजबूरी हो जाए तो उसमें कलाम ना करें तो नमाज में इतनी हरकत की इजाज़त होती है। अनायशत रदी अल्लाह अन्हा ज़करत हदीसुल खसूफ, ये पीछे गुजर भी गई है, वक़ाल फ़ी हाज़ी रिवायत वादा कौलिही लक़द रायतु नारी यख़्तिमु बादुहा बादन व रायतु फ़ीहा अमर इब्न लुखै वहुवल्लज़ी सय्यब सवाइबा। हज़रत आयशा से रिवायत है कि उन्होंने सूरज ग्रहण की हदीस बयान की जो पहले गुजरी है 526 में। फिर इसमें अल्लाह के नबी ने फरमाया कि मैंने दोजख को देखा कि इसका एक हिस्सा दूसरे को तोड़े जा रहा है। इसके बाद आपने फरमाया मैंने जहन्नम में अमर बिन लुहई को देखा, ये वो शख्स है जिसने बुतों के नाम पर जानवरों को आज़ाद करने की रस्म डाली थी। आपको याद है वो हदीस कि अल्लाह के नबी नमाज पढ़ते हुए अपनी जगह से थोड़ा सा आगे हुए थे और ऐसे लगा कि आपको चुचकेंगे, तो बाद में आपने कहा कि जन्नत का मुझे अंगूर दिखाया गया था तो मैं वो लेने लगा। फिर आप एक दफ़ा पीछे हटे तो आपने कहा कि जहन्नुम का एक हौलनाक मंजर मुझे दिखाया गया तो मैं पीछे हटा। तो ये बताया जा रहा है कि इतनी सी हरकत करने से, आगे पीछे करने से नमाज बातिल नहीं होती। और ये जो अमर बिन लोहई की बात पढ़ते हुए मुझे लग रहा था कि ये शख्स एक बुत ही लेकर आया था ना शाम से, और वहाँ से फिर बुत परस्ती शुरू हुई और इसने हुबल नाम का बुत रखा। तो आज भी जो लोग बाहर के मुल्कों में जाकर तस्वीरें और स्टैचूज लाकर अपने घरों में रखते हैं, कितना बड़ा गुनाह होगा, क्योंकि देखिए जहन्नुम में ये घूम रहा अपनी अंतड़ियों के गिर्द। तो कभी भी किसी अमल को जो अल्लाह को पसंद नहीं है छोटा नहीं जानना चाहिए, क्या बड़ी बात है कि उसी की वजह से एक गलत रस्म शुरू हो जाए। फिर क्या सलाम का जवाब दिया जा सकता है अगर कोई नमाज पढ़ने वाले को करे। ला यरुद्दुस्सलाम फिस्सलाती, नमाज में सलाम का जवाब जुबान से नहीं देना चाहिए। दलील अन जाबिर इब्न अब्दिल्लाह रदी अल्लाह अन्हुमा काल बासनी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फी हाजतिन फंतलक्तु सुम्मा रजातु वक़द क़ज़ैतुहा फ़ातैतु नबी सल्लल्लाहु अलैहि वसल्लम वसल्लमतु अलैहि फ़लम यरुद्द अलैया फ़वक़अ फी क़ल्बी मल्लाहु अलमु बिही फ़क़ुल्तु फी नफ़्सी लअल्ला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वजद अलैया अन्नी अबतातु सुम्मा सल्लमतु अलैहि फ़लम यरुद्द अलैया फ़वक़अ फी क़ल्बी अशद्द मिन अल-मर्रतिल उला ثم سلمت عليه فرد علي فقال إنما منعني أن أرد عليك أني كنت أصلي وكان على راحلته متوجها إلى غير القبلة। हज़रत जाबिर बिन अब्दुल्ला से रिवायत है कि उन्होंने फरमाया मुझे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने किसी काम के लिए भेजा, चुनाचे मैं गया और वो काम करके रसूलुल्लाह की खिदमत में हाजिर हुआ। मैंने आपको सलाम किया मगर आपने जवाब न दिया, जिससे मेरा दिल इतना रंजीदा हुआ कि अल्लाह ही खूब जानता है। मैंने अपने दिल में कहा, शायद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुझसे इसलिए नाराज़ हैं कि मैं देर से लौटा हूँ। चुनाचे देखिए, तो ने अपनी तरफ निस्बत ली ना, कभी भी किसी की नाराज़गी को उसके मिजाज पे नहीं लेना चाहिए कि उनका तो मिजाज ऐसा है, बल्कि अपनी गलती सोची कि शायद मैंने कुल गलती कर दी है और ये आजजी की अलामत है। चुनाचे मैंने फिर सलाम किया तो आपने फिर जवाब ना दिया, अब तो मेरे दिल में पहले से भी ज़्यादा रंज हुआ। मैंने फिर सलाम किया तो आपने सलाम का जवाब देकर फरमाया, चूँकि मैं नमाज़ पढ़ रहा था इसलिए मैं तुझे सलाम का जवाब ना दे सका। इस वक्त आप सवारी पर थे जिसका रुख किबले की तरफ ना था, इसलिए मैं तमीज़ ना कर सका कि आप नमाज में हैं या नहीं। इससे एक तो पता चला कि सवारी पे नमाज हो सकती है और नफिल नमाज थी, किबले के बगैर थी। और फिर अगली बात यह है कि सही मुस्लिम की रिवायत में था कि अपने हाथ के इशारे से सलाम का जवाब दे दिया था, लेकिन हजरत जाबिर उसको समझे नहीं, इसीलिए वो परेशान हुए। और इसमें आप हजरत जाबिर की आपके साथ मोहब्बत भी दिख रही है कि वो बर्दाश्त नहीं कर सके सिर्फ इतनी देर। नफिल में कितना को वक्त लगा होगा कि इतनी देर भी सिर्फ नबी सल्लम मेरे सलाम का जवाब ना दें। الحذر في الصلاة عن أبي هريرة رضي الله عنه قال نهى النبي صلى الله عليه وسلم أن يصلي الرجل مختصرا. حضرت أبو هريرة رضي الله تعالى عنه سے روایت ہے کہ فرمایا رسول اللہ نے کمر پر ہاتھ رکھ کر نماز پڑھنے سے منع فرمایا. کیوں؟ तकबर है। आप यहाँ हाथ खड़ा करके खड़े हों किसी के सामने तो एक तो तकबर है, दूसरी बात है यहूद ऐसा करते थे और इब्लीस को भी ज़मीन पे जो उतारा गया था तकबर की वजह से उतारा गया था। और बास जगात है कि अहले जहन्नुम आराम के वक़्त ऐसा किया करेंगे, इसलिए दौरान नमाज ऐसा करना मना है। तो आप देखिए ये चंद उमूर थे जो नमाज के दौरान नहीं कर सकते। अगर बाकी चीज़ों को भी साथ मिला लें, खाना नहीं खा सकते, कोई चीज़ खाने से नमाज टूट जाती है, बात नहीं कर सकते, फिर आसमान की तरफ नहीं देख सकते। हत्ता कि आपने फरमाया कि अगर आसमान की तरफ कोई नमाज के दौरान देखे तो वो डर है कि उसकी निगाहें उचक ली जाएंगी। ठीक है, तो बचना चाहिए। और बेकार और चीज़ों को सोचना, तवज्जो जानी, या दाढ़ी के बालों से खेलना, या इधर उधर देखना, पीछे मुड़ना, आगे थूकना, ये सारी वो चीज़ें हैं जिसकी वजह से नमाज बातिल होती है। तो यहाँ इतने काफ़ी है, रुकते हैं। सुभानक अल्लाहुम्मा व बिहम्दिक अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुक व अतूबु इलैक।